होस् दादा दादी दिदी हजुर बारामा स्कुलमा झै कति धेरै सिक्ने कुरा घरमा करेसामा साग सब्जी लगाएनी हुन्छ भान्सातिर आमालाई काम सघाएनी हुन्छ चराहरू घर नजिकै चिरिबिरी गर्छ गाई बस्तुलाई नानी बाबु कति मन पर्छ घरको सफाई बारीको घाँस काटे पनि हुन्छ ठुलासँग मनका कुरा साटे पनि हुन्छ चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला प्रतिभालाई देखाउन गर्न हुन्न ढिला
घरमै रहेका बाल बालिकाहरूका लागि रेडियो बाल सिकाइ
प्यारा भाइ बहिनीहरू नमस्कार सन्चै हुनुहुन्छ रेडियो बालसिकाई कार्यक्रममा पुनः स्वागत छ यो कार्यक्रम देशभरका बालबालिकाको सिकाइमा टेवा पुर्याउन तयार पारिएको हो यो कार्यक्रम रातो बंगला फाउन्डेशन रातो बंगला स्कूलको साझेदारी कार्यक्रम आरबी पप एनसेल र अकुराब सीआईएनको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो
भाइ बहिनीहरू रेडियो बाल सिकाइको 12 अंकमा तपाईहरूलाई स्वागत छ आज हामीले अभिभावकहरूको लागि पनि विशेष सामग्री लिएर आएका छौ उहाँहरूलाई पनि कार्यक्रम सुन्नको लागि बोलाउनु छ है कार्यक्रमको शुरूमा केही रमाइला तथ्यहरू प्रस्तुत गर्दैछौ
हामीले गएको अंकमा नेवार जातिका बारेमा जानकारी दिएका थियौं तपाई कुन जाति अन्तर्गत पर्नुहुन्छ थाहा छ थाहा नभए आफ्नो बुबा वा आमालाई सोध्नुहोस् है आज हामी थारू जातिका बारेमा जानकारी दिँदैछौ सुन्नुहोस् है त
थारू जनजाति तराईको सबैभन्दा पुरानो तथा धेरै मानिसहरू भएको जनजाति हो तराईका विभिन्न ठाउँहरू सुर्खेत चितवन दाङ सिन्धुली उदयपुरमा थारू समुदायको बाक्लो बस्ती पाइन्छ थारूहरू हिन्दू र बौद्ध धर्म दुवै मान्छन् उनीहरू धेरै जसो खेतीपाती गरेर र खोलामा भएका ससाना जीवहरू मारेर जीविका चलाउँछन् उनीहरूको मुख्य खाना बाजुया ढिक्री आदि हुन्
थारूहरू 40-50 जनाका परिवारहरू बस्न मिल्ने लामो घरहरू बनाएर बस्छन् जसलाई बडा घर भनिन्छ थारू महिलाहरू मिथिला चित्रकला बनाउन पोक्त हुन्छन् उनीहरूले वरिपरि पाइने सामग्रीहरू जस्तै माटो गोबर घाँसको प्रयोग गरेर आफ्नो बरन्डा पर्खाल र आफ्नो घरभित्र भएका ठूल्ठूला भाँडाहरू जस्तै चामल राख्ने भाँडामा विभिन्न बुट्टा तथा चित्रहरू बनाउँछन् प्रत्येक थारूहरूको मूल घरमा कुल देवताको प्रतिमा हुन्छ उनीहरू लक्ष्मी र देवीको पूजा गर्छन् थारूहरूले दशैं तिहार छठ माघी होली आदि चाडपर्वहरू मनाउँछन् थारू समुदाय सांस्कृतिक रूपमा धनी पनि मानिन्छ उनीहरूको डण्डा नाच आगो नाच मयूर नाच आदि सांस्कृतिक नृत्यहरू नेपालभरि नै लोकप्रिय छन्
थारूहरू धेरै शिल्पी पनि छन् उनीहरूले खरको ढकी डोको आफू सुक्ने खटिया तथा आफूले उपभोग गर्ने सबै सामानहरू आफै बनाउँछन् तर आजकल उनीहरू बढी मात्रामा बजारका सामानहरू उपयोग गर्ने भएकाले उनीहरूको सिप लोप हुँदै भने गइरहेको छ
थारूहरूले लगाउने लुगामा चोलिया मर्दानी घाँगरिया कान्डा आदि पर्दछन् थारू महिलाहरूले चाँदीको चुराहरू र मालाहरू लगाउन रुचाउँछन् थारूहरूको एउटा अचम्मको चलन छ जसलाई मासु खोप्ने भनिन्छ जुन अहिलेको अंग्रेजीमा टाटु बनाउने जस्तै हो उनीहरूले आफ्ना खुट्टा हात तथा छातीमा श्रृंगारको रूपमा विभिन्न प्राकृतिक बुट्टाहरू खोप्छन् जसलाई अंग्रेजीमा टाटु भन्छन्। तर आजकल उनीहरूको यो चलन पनि विस्तारै लोप हुन थालेको छ।
अर्को रमाइलो तथ्य भाषाको बारेमा, भाइ बहिनीहरूलाई थाहा छ संसारभरि 7,000 भन्दा बढ़ी भाषाहरू बोलिन्छन् र ती मध्ये 2400 लोप हुने अवस्थामा पुगिसकेका छन्। यी भाषाहरूमध्ये अंग्रेजी भाषामा संसारको सबैभन्दा धेरै शब्दावलीहरू छन् जुन 2,50,000 हाराहारीमा छ। त्यस्तै संसारकै सबैभन्दा लामो वर्णमाला कम्बोडियाको हो जसमा 74 अक्षरहरू छन्। छोटो चाहिँ पपुआ न्युगिनीको रोटोका भाषाको हो जसमा जम्मा 11 अक्षरहरू छन्। स्पेनको तटीय क्षेत्र ला गोमेरामा सुसेली हालेर संचार गरिन्छ अनि अन्तरिक्षमा बोलिएको पहिलो भाषा रसियन हो। लन्डन एक्लो ठाउँमा लगभग 300 भाषाहरू बोलिन्छन्। त्यस्तै संसारका लगभग आधा जनसंख्या दोभाषी हुन्।
कार्यक्रमको दोस्रो खण्डमा आज हामी भाइ बहिनीहरूलाई एउटा रमाइलो कथा सुनाउँदैछौ। आज रातो बंगला किताबद्वारा प्रकाशित च्याप्टर बुक धुमधामको घुमघामको चौथो अध्याय सुन्नुहोला है त। यस कथाका लेखक कनकमणि दीक्षित हुनुहुन्छ र सुभाष राईले चित्रांकन गर्नुभएको छ।
आजको कथालाई दिव्यदेव पन्थले वाचन गर्दै हुनुहुन्छ।
चौथो अध्याय, पूर्व पश्चिम राजमार्ग। यस प्रकार काठमाडौँ उपत्यकाको भ्यागुतो भक्त प्रसाद तराईमा आइपुग्यो। ऊ केही बेरसम्म बिहानी पखको न्यानो घाममा आफ्नो ढाड सेकाउँदै बट्टाको डुङ्गामा सुस्ताइरह्यो। त्यसपछि उसले एउटा खुट्टा तन्काएर पानीमा झार्यो र डुङ्गा खियाउन थाल्यो। किनारतिर बढ्दै जाँदा उसले त्यहाँ एउटा हुटिट्याउ चरो देख्यो। त्यो चुच्चाले ससाना ढुङ्गा पल्टाउँदै किरा फट्याङ्गा खोज्दै हिँडिरहेको थियो। त्यस हुटिट्याउले भक्तप्रसादलाई देखेर टाउको उठायो र आफ्नो परिचय दिँदै भन्यो,
मेरो नाम प्रचण्ड हुटिट्याउ, तिमी को? यस हावादारी टिनको बट्टामा बसेर तिमी के गरिरहेका छौ?
तराईको हुटिट्याउले पनि पहाड़ी ब्यागुताको जस्तै बोली बोलेको सुन्दा भक्तप्रसाद छक्क पर्यो। बोली मिलेकोले भक्तेलाई कुरा गर्न सजिलो भयो र उसले आफ्नो परिचय दियो,
म भक्ते हुँ, पुरा नाउँ भक्तप्रसाद हो, तराई हेर्न मन लागेर काठमाडौँबाट आएको हुँ, साह्रै भोक लागेको छ दाई, केही खान पाइन्छ कि?
ल यो खाएर भनेर हुटिट्याउले भ्यागुताको अघिल्तिर 2-4 पानीकिरो राखिदियो।
हो स्वादिलो रहेछ,
भक्तप्रसादले एउटा पानीकिरो खाँदै भन्यो। तर पानीकिरोको स्वाद तितो थियो र त्यो मुखभित्र टाँसिए जस्तै भयो। त्यस बेस्वादको पानीकिरालाई छिटो छिटो निलेर भक्तप्रसादले विषय बदल्दै सोध्यो,
तराईमा कसरी घुम्ने मलाई बताइदेऊ न ल।
प्रचण्डले भन्यो,
ऊ त्यो पुल भएको ठाउँमा पूर्व पश्चिम राजमार्ग छ, त्यहाँ जाऊ अनि त्यस राजमार्गमा तिमी देशको पूर्वी र पश्चिम दुवै कुनासम्म पुग्न सक्छौ। म आफै त गएको छैन तर त्यसै भन्छन्। ल त म पानीकिरा खोज्न पारिपट्टि हिँडे।
यति भनेर प्रचण्डले चुच्चो निहुराएर चराले गर्ने पाराको नमस्ते गर्दै बिदाबारी लियो र भुर्र उडेर बागमती पारी गयो। उड्दा उसका खैरा र सेता रंगका प्वाखहरूमा सूर्यको किरण पर्यो र ती तल तल तल्के। भक्तप्रसाद प्रचण्डले देखाएको दिशातर्फ उफ्रदै गयो। उसले नदीलाई वारपार जोड्ने पुल देख्यो, अलिकति उकालो चढेपछि बगरबाट पुलमा उक्लियो र चिल्लो पीच भएको सड़कमा आइपुग्यो। फुत्रुक्को उफ्रेर उसले सड़क काट्नै लागेको बेलामा एउटा अजङ्गको टाउकोले भक्तप्रसादको बाटो छेक्यो। फाँ फाँ गरिरहेको नाकका पोरा, बाहिर निस्केको बलड्याङ्रे आँखा, लामा लामा सिङ र जिब्राबाट राल झरिरहेको त्यो टाउको निकै भयानक देखिन्थ्यो। वास्तवमा त्यो टाउको एउटा गोरुको थियो।
नाम मेरो तुलसीराम, गाडा तान्ने मेरो काम,
रुखो स्वरमा एउटा गोरुले भन्यो।
दायाँ बायाँ नहेरी यो सड़क पार गर्दा के हुन्छ थाहा छ? पराठा बन्छौ नि बाबु, पराठा। तिम्रा लागि कुनै बस र ट्रक रोकिनेवाला छैन यहाँ। तिमीलाई यति कुरा पनि थाहा थिएन कि क्या हो?
मेरो ज्यान जोगाइदिनु भएकोमा धन्यवाद है बयल दाई,
भक्तप्रसादले भन्यो। यत्तिकैमा एकअर्कालाई उछिन्न खोज्दै 2 रात्रिवस त्यहाँ सड़कबाट पूर्वतिर हुइकिए। भक्तवरसाथले नेपाल दर्शन गर्ने आफ्नो इच्छा बताएपछि तुलसीराम बैलले खुलेर सबै थोक बताउन थाल्यो। उसले लामो सास तानेर टुर गाइडको भाकामा भन्न सुरु गर्यो,
हजुर, तपाईँहरू जस्तो पहाड़वासीलाई तराईमा स्वागत छ। नेपालको तराई एकदमै रमाइलो छ। हाम्रो जमिन समतल छ, उकाली ओह्रालीको पिर गर्नु नपर्दा हामीले विचार गर्ने धेरै मौका पाउँछौ। हामी त्यसैले अलि बढी विचार गर्छौ। म तपाईँहरूलाई यहाँको एकदमै होनहार बिराला, गाई, कुकुर, परेवा र मानिसहरूसित भेट गराइदिउँला है। यहाँका बिरालोको बोली, परेवाको घोराई र मान्छेहरूका गीतहरू अन्तभन्दा मिठा हुन्छन्। तराईको जंगलको त झन् कुरा गरेर साध्य नै छैन। यहाँका जंगलमा अन्त नपाइने अनेक थरीका जीव जन्तुहरू पाइन्छन्।
बयल दाई, मैले बिराला, कुकुर र मान्छे त थुप्रै देखेको छु, तर साँच्चीकै जंगल भने देखेको छैन, त्यो कस्तो हुन्छ?
भक्त प्रसादले सोध्यो। इचंगुको धान खेतमा हुर्किएको भक्त प्रसादले नागार्जुनको वन त देखेको थियो, तर त्यहाँ अग्लो पर्खाल लगाइएको हुनाले उसले कहिल्यै पनि जंगल घुम्ने मौका पाएको थिएन।
जंगल भनेको ठूल्ठूला रूख, बुटबुट्यान र घाँसको झारी हुने ठाउँ हो। अब त्यहाँ थुप्रै जंगली जनावर र चराचुरुङ्गी बस्छन्।
तुलसीराम बयलले भक्त प्रसादलाई बुझाइदियो।
भ्याएको त नानी, तिमीले साई चितवन राष्ट्रिय निकुञ्ज जानै पर्छ, बुझ्यौ? त्यहाँ जस्ता जंगली जनावर त नेपालमा मात्र होइन, संसारमै कतै पाउँदैनौ।
यति सल्लाह दिएपछि बयलले भक्त प्रसादलाई आफ्नो गाडामा चढ भन्यो। तुलसीरामको निम्तो पाएर भक्त प्रसाद उफ्रियो र परालको बोझा लादिएको गाडामा बस्यो। त्यसपछि उनीहरू धागो जस्तै तन्किएको पूर्व पश्चिम राजमार्ग नछोडी पश्चिमतिर लागे। एक दिन र एक रात हिँडेपछि उनीहरू पथलय भन्ने बस्तीमा आइपुगे। त्यस ठाउँमा अडिएर गोरुले भन्यो,
यहाँबाट म दक्षिण बीरगंजतिर लाग्छु, तिमी चाहिँ हेटौडासम्म उत्तरतिर जानु र त्यसपछि पश्चिमतिर लाग्नु, बुझ्यौ? निकै हिँडेपछि भरतपुर भन्ने ठाउँ आइपुग्छ। त्यहाँ हवाई जहाज उड्ने ओर्लिने ठाउँबाट देब्रेतिर लागेपछि चितवनको जंगल पुगिन्छ।
एकछिन सोचेर उसले फेरि भन्यो, जंगलका जनावरहरूसित होसियार रहनु है,
उनीहरू हामी घरपालुवा जस्ता रत्तिएका हुँदैनन्।
भाइ बहिनीहरूले आज कार्यक्रम सकिएपछि घरमा कोहीसँग हुटिट्याउँ र भक्त प्रसादको अभिनय गर्नुहोस् है। यस अध्यायमा भक्त प्रसादलाई ककसले सहयोग गरे,
तराईका जंगल कस्तो हुन्छन् र त्यहाँ कस्ता कस्ता जंगली जनावरहरू पाइन्छन्, पूर्व पश्चिम राजमार्ग नेपालमा कहाँ कहाँ पुग्छ र आफूलाई कथामा मन परेका कुराहरू घरका सदस्यहरूसँग पनि छलफल गर्न साई।
भाइ बहिनीहरूलाई विज्ञान विषय कस्तो लाग्छ? मलाई त अन्य विषय झैं विज्ञान पनि साह्रै रमाइलो लाग्छ। तपाईहरूले आजसम्म विज्ञान विषयमा के सिक्नु भएको छ एकैछिन सोच्नुहोस् त।
भाइ बहिनीहरूलाई विज्ञान के हो भन्ने कुरा थाहा नै होला। विज्ञानलाई अंग्रेजीमा साइन्स भनिन्छ। यो शब्द ल्याटिनी शब्द सिएरेबाट आएको हो, जसको अर्थ हो जान्नु वा बुझ्नु।
साधारण भाषामा भन्नुपर्दा हामीले हाम्रो वरपरको वातावरण र पूरा ब्रह्माण्डलाई बुझ्न खोज्नु नै विज्ञान हो। हाम्रो बुझाइ, अवलोकन तथा तथ्यमा आधारित हुनुपर्दछ। तथ्यहरू पत्ता लगाउन विभिन्न वैज्ञानिक प्रयोगहरू गर्नुपर्दछ। वैज्ञानिक प्रयोगहरूले कुनै पनि कुरा किन र कसरी भयो भनी बुझाउनको लागि हामीलाई सहयोग गर्दछ।
धेरै वर्ष पहिला मानिसहरू हाम्रो पृथ्वी चेप्टो छ भनी विश्वास गर्दथे। अन्वेषकहरूले आफ्नो जहाजमा सारा संसार यात्रा गरी पृथ्वी गोलो छ भनी प्रमाण देखाएपछि मात्रै मानिसहरूले पृथ्वी साँच्चै गोलो छ भनी मान्न थालेका हुन्।
विज्ञान भन्ना साथ हामीले प्राकृतिक विज्ञान बुझ्नुपर्दछ। प्राकृतिक विज्ञानले प्राकृतिक संसार र ब्रह्माण्डको सबै चीजहरूको अध्ययन गर्दछ। प्राकृतिक विज्ञानका दुई मुख्य शाखाहरू छन्, ती हुन् जीव विज्ञान र भौतिक विज्ञान। यी प्रत्येकलाई साना शाखाहरूमा टुक्र्याउन सकिन्छ।
जीव विज्ञान सजीवहरूको अध्ययन वरिपरि केन्द्रित हुन्छ। जीव विज्ञान भित्र पनि विभिन्न उपशाखाहरू छन्, तीमध्ये केही हुन् प्राणी विज्ञान, यसलाई अंग्रेजीमा जुलोजी भनिन्छ। यसमा जनावरहरूको बारेमा अध्ययन गरिन्छ।
वनस्पति विज्ञान, यसलाई अंग्रेजीमा बोटानी भनिन्छ। यसमा बोट बिरुवाहरूको बारेमा अध्ययन गरिन्छ।
भौतिक विज्ञानले निर्जीवहरूको अध्ययन गर्दछ। यसका धेरै शाखाहरू छन्। तीमध्ये केही बेरमा हामी चर्चा गर्छौं।
रसायन विज्ञान, यसलाई अंग्रेजीमा केमिस्ट्री भनिन्छ। यसमा पदार्थको संरचना र तिनका गुण र तिनमा हुने परिवर्तनहरू, रासायनिक संरचना आदि बारेमा अध्ययन गरिन्छ।
भौतिक विज्ञान, यसलाई अंग्रेजीमा फिजिक्स भनिन्छ। यसमा पदार्थ र गति, चुम्बक, ताप, प्रकाश, बिजुली, ध्वनि आदिको बारेमा अध्ययन गरिन्छ।
खगोल विज्ञान, यसलाई अंग्रेजीमा एस्ट्रोलोजी भनिन्छ। यसमा ग्रहहरू, चन्द्रमा, तारापुञ्जहरू लगायत आकाशीय पिण्डहरूको अध्ययन गरिन्छ।
त्यस्तै मौसमको अध्ययनलाई मेट्रोलोजी भनिन्छ। चट्टान र खनिजहरूको अध्ययनलाई चाहिँ जियोलोजी भनिन्छ। डायनासोर र जीवाश्मको अध्ययनलाई पेलियोन्टोलोजी भनिन्छ।
हामीले भर्खरै विज्ञानका केही शाखा तथा उपशाखाहरूको मात्र चर्चा गरेका छौं। विज्ञानलाई अझ गहिराईमा पनि बुझ्न महत्वपूर्ण छ, जुन तपाईँले माथिल्ला कक्षाहरूमा अध्ययन गर्नुहुनेछ।
भाइ बहिनीहरूलाई नाच्न अवश्य पनि रमाइलो लाग्छ होला। त्यसो भए एकैछिन नाचौं है त।
नाच्दाखेरि दुईवटा कुरामा ध्यान दिनुहोला है। पहिलो नम्बर, हामीले विभिन्न खाले संगीत, विभिन्न गीत र आवाज बजाउँछौ। जस्तै छिटो बज्ने, बिस्तारै बज्ने, ठूलो आवाजको, मधुरो आवाजको आदि। तपाईँले संगीत अनुसार आफ्नो जीव मिलाउँदै नाच्नुपर्छ है। अनि दोस्रो नम्बरमा चाहिँ संगीत बीचबीचमा एकछिनको लागि रोकिन्छ र रोकेको अवस्थामा तपाईँहरू नाच्दै गर्दा जस्तो स्थितिमा हुनुहुन्छ नचलिकन त्यही स्थितिमा बस्नुपर्छ, मूर्ति जस्तै भएर। संगीत पुनः बजेपछि त्यसरी नै नाच्न थाल्नुहोस्।
सुरु गरौं त, तयार हुनुहुन्छ? त्यसो भए उभिनुहोस्, संगीत सँगै नाच्न सुरु गरौं।
लाग्यो यो खेल आफ्नो परिवारसँग पनि खेल्नुहोस् है।
प्रिय अभिभावकहरूका लागि आज हामी बाल बालिकाका आधारभूत आवश्यकता र यसलाई हामीले कसरी उचित तरिकाले सम्बोधन गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिँदैछौ।
हरेक प्राणीका आधारभूत आवश्यकता हुन्छन्, जुन बिना उनीहरू बाँच्न सक्दैनन्। अमेरिकन मनोवैज्ञानिक अब्राहम मास्लोका अनुसार मानिस जातिको पनि आधारभूत आवश्यकताहरू हुन्छन्।
आधारभूत आवश्यकता भनेको नभई नहुने आवश्यकताहरू हुन्। वयस्का मानिसहरूले यी आवश्यकताहरू आफैले पूरा गर्न सक्दछन् तर ससाना बालबालिकाको लागि अभिभावकहरूको सहयोग चाहिन्छ। आधारभूत आवश्यकताहरू यस प्रकारका छन्।
पहिलो आवश्यकता शारीरिक प्रक्रियाको आवश्यकता हो। दोस्रो सुरक्षाको आवश्यकता हो।
तेस्रो सुसम्मबद्धता र मायाको आवश्यकता हो। चौथोमा पर्छ सम्मानको आवश्यकता अनि पाँचौंमा पर्छ बौद्धिक विकासको आवश्यकता।
शारीरिक प्रक्रियाको आवश्यकता पहिलो आवश्यकता हो जुन सबैभन्दा महत्वपूर्ण छ। यसमा सफा पानी पिउन पाउने, बेला बेलामा पौष्टिक आहार खाने, शौचालय जाने र राति राम्रोसँग सुत्ने कुराहरू पर्दछन्। यसमा लुगा जुत्ता जस्ता आवश्यकता पनि पर्छन्। अभिभावकले के बुझ्नुपर्छ भने यी आवश्यकता परिपूर्ति बिना हाम्रा बालबालिकाले राम्रोसँग हुर्कन पाउँदैनन्। अझ स्वच्छ हावामा सास फेर्न पाउने पनि उनीहरूको हक हो। यो चाहिँ हरेक अभिभावकले साथै समुदाय र सरकारले सुनिश्चित गर्न सक्छन्।
सुरक्षाको आवश्यकता दोस्रोमा पर्छ। आफ्नो बालबालिकाहरूलाई सुरक्षा दिनु र उनीहरूलाई जोखिम मुक्त राख्ने हरेक अभिभावकको दायित्वमा पर्छ। सुरक्षा भनेको बाहिरको जोखिम मात्रै होइन, यो घरभित्र पनि हुन्छ। घरेलु हिंसा, बालबच्चालाई राम्रोसँग कुरा नगर्नु, उनीहरूलाई त्रासमा राख्नु र दण्ड दिनु पनि हो। सुरक्षा नपाएका बालबालिका सधैँभरि त्रासमा हुन्छन् र ठूलो हुँदासम्म यसले नकारात्मक असर पार्छ।
तेस्रो आवश्यकता हो सुसम्मबद्धता र माया। बालबालिकाहरू आफ्नो परिवार र समाजको एउटा अभिन्न भाग हुन् र उनीहरूले आफ्नो परिवारको एक महत्वपूर्ण सदस्य हो भन्ने महसुस गर्नुपर्दछ। अभिभावकले गरेको माया उनीहरूले महसुस गर्नुपर्छ। उनीहरूले बुझ्ने गरी र महसुस गर्ने गरी हामीले माया गर्नुपर्छ। यसो गरे मात्रै उनीहरू आफूलाई परिवारको एउटा महत्वपूर्ण सदस्य जसलाई सबैले माया गर्छन् भन्ने कुरामा ढुक्क हुन्छन्।
चौथो आवश्यकता हो सम्मान। बालबालिकालाई सम्मान गर्नुपर्छ। उनीहरू सक्षम छन् र केही गर्न सक्छन् भन्ने कुरामा विश्वास दिलाउनुपर्छ। बालबालिकाको आत्मसम्मान बलियो बनाउन उनीहरू महत्वपूर्ण र सक्षम छन् भनी विश्वास दिलाउनुपर्छ। यसका लागि हामीले बालबालिकाले देखाएका सकारात्मक व्यवहार र कामहरूलाई प्रोत्साहन गर्न जरूरी हुन्छ, जसले गर्दा बालबालिकामा म पनि केही गर्न सक्छु र म सक्षम छु भन्ने भावनाको विकास हुन्छ। अर्को महत्वपूर्ण कुरा, अभिभावकले आफ्ना बालबालिकाहरूले आफूसँग नडराइकन साँचो कुरा बोल्ने वातावरण बनाउनुपर्छ। उदाहरणका लागि बालबालिकाले कुनै गल्ती नै गरे पनि इमानदारीताका साथ तपाईसँग आदान प्रदान गर्न प्रोत्साहन गर्नुहोस्। यसो गर्नाले गल्ती हुनु स्वाभाविक हो र गल्तीहरूबाटै हामीले सिक्छौं भन्ने कुरा बालबालिकाहरूले बुझ्नेछन्।
यी चारवटा आधारभूत आवश्यकताहरू परिपूर्ति भएपछि मात्रै हाम्रा बालबालिकाहरू ढुक्क हुन्छन्। त्यसपछि मात्र उनीहरूको बौद्धिक विकास सम्भव हुन्छ। उनीहरूलाई धेरै कुरामा जिज्ञासा हुन्छ। के, किन, कसरी भन्ने कुराको जवाफ पाउन आफै तल्लीन भइलाग्छन्। उनीहरू केही नयाँ सिप सिक्न वा नयाँ सोचका लागि तयार हुन्छन् र जीवनमा अगाडि जाने कुराहरूमा उनीहरूको चासो बढ्छ। साथै जे कुरा पनि गहिरिएर विचार गर्ने, धेरै ध्यान दिने र सिप विकास गर्नेतर्फ लाग्छन्। विद्यालयले पनि उनीहरूलाई केन्द्रबिन्दुमा राखेर महत्वपूर्ण सिप सिकाएको वातावरणको सृजना गर्नुपर्छ।
तसर्थ आफ्नो परिवेश अनुसार आफ्ना बालबालिकाहरूलाई चाहिने सबै कुराहरू गरौं। बिरुवा रोपेर मात्र हुँदैन, उचित स्याहार र गोडमेल पनि उत्तिकै महत्वपूर्ण हुन्छ। आधारभूत आवश्यकताहरूलाई ध्यानमा राखेर अभिभावकहरूले चाहिने मलजल बालबालिकालाई दिनुपर्छ। बालबालिकाका लागि पहिलो शिक्षक अभिभावक नै हुन्। यदि अभिभावकले राम्रोसँग आफ्ना बालबालिकालाई हुर्काएका छन् भने विद्यालयमा पनि उक्त विद्यार्थीले राम्रो गर्छ। यसैले आफ्ना बालबालिकालाई चिनेर उनीहरूलाई सबल, सरल र सिपालु भएर हुर्कने प्रेरणा दिनुहोस्।
आशा छ अभिभावकहरूलाई आजको यो जानकारी उपलब्धिमूलक लाग्यो होला र सोही अनुसार आफ्ना बालबालिकाका आधारभूत आवश्यकतालाई सम्बोधन गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।
भाई बहिनीहरू, अन्तमा हामी हाम्रो स्कूल गीत सुन्दैछौ। यो गीत सम्झने प्रयास गर्नुहोस् है।
यस गीतलाई हामीले बेला बेलामा बजाउँछौ, कण्ठ गर्नुहोस् है, अनि स्कूल खुलेपछि यो गीत बिहानको प्रार्थनामा गाउनुपर्छ भनी तपाईँका प्रधानाध्यापकलाई अनुरोध गर्नुहोस् है।
भाइ बहिनीहरू, हामी कार्यक्रमको अन्तमा आइपुगेका छौं। तपाईहरूसँग पनि विभिन्न जात जातिका केही रोचक तथ्य छन् भने हामीलाई जानकारी दिनुहोस् है। साथै भक्तिको यात्रा कस्तो लाग्दैछ र अब भक्ति कतातिर लाग्छ होला अघि तपाईहरू दिनहुँ कुनै गीत वा संगीतमा नाच्ने गर्नुहोस्। यसले मनोरञ्जन दिनुका साथै शारीरिक व्यायाम पनि हुन्छ।
हाम्रो कार्यक्रमबाट के नयाँ कुरा थाहा पाउनु भएको छ, साथै के कस्ता कुराहरूको जानकारी पाउन मन लाग्छ, अथवा आफ्ना लेख रचना जिज्ञासा र प्रतिक्रिया पनि तपाईँले हामीलाई पठाउन सक्नुहुनेछ।
9869271132 फोन गरेर वा हाम्रो आईबीआर नम्बर 01-5260-646 रेकर्ड पनि गर्न सक्नुहुन्छ। त्यस्तै फेसबुक पेज रातो बंगला फाउन्डेशन, रातो बंगला फाउन्डेशन पाटनढोका ललितपुरमा पत्र पठाएर वा रेडियो बाल सिकाई @rbf@gmail.com इमेल गरेर पनि तपाईँले हामीलाई लेख रचनाहरू र प्रतिक्रियाहरू पठाउन सक्नुहुन्छ।
आजको लागि हामी बिदा हुन्छौ, अर्को अंकमा फेरि भेट हुन्छ। नमस्कार।